घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि न्यून बजेट विनियोजन।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्षी दलद्वारा चर्को आलोचना।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा विरुद्ध मुद्दा दायर।
सुदूरपश्चिमका नदी तथा खोलामा आज बाढी आउने सम्भावना भएकाले सतर्क रहन आग्रह।
जिल्ला प्रहरी कार्यालय बैतडीद्वारा गाँजा नष्ट अभियान सुरु।
सार्कको शिखर सम्मेलन यथाशीघ्र हुनुपर्ने परराष्ट्र मन्त्री गेवालीको भनाई।
र विश्वकप क्रिकेटमा बङ्गलादेश र अफगानिस्तान भिड्दै।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ।
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
9847431119 र 9847479025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
नोट, शुक्रबार शनिबार र आइतबारका दिन क्याम्पस रोड गली नम्बर 5 महेन्द्रनगरबाट सेवारत छौँ। अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि जिल्लागत रूपमा 1,000 र 5,000का दरले बजेट विनियोजन गरेको पाइएको छ। पूर्वाधार विकासतर्फका योजनामा 10,000सम्म बजेट छुट्याएको सरकारले महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि जिल्लागत रूपमा 1,000 र 5,000का दरले बजेट विनियोजन गरेको भेटिएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2076-77 बजेटमा आउनु रोगीहरूको लागि सर्भिलेन्स र एकीकृत भेक्टर सर्भिलेन्स शीर्षकमा कञ्चनपुर दार्चुला टनेलधुरा अछाम बोझाङ लगायतका जिल्लाका लागि 1,000का दरले बजेट विनियोजन गरेको छ। यसै गरी कञ्चनपुरमा महामारी प्रकोपजन्य रोगको उपचार तथा असहायहरूलाई वितरण गर्ने औषधिका लागि 5,000 बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिकाको 102 नम्बर पेजमा बोझाङमा औलो रोगीहरूको केसमा आधारित सर्भिलेन्स र एकीकृत भेक्टर सर्भिलेन्स शीर्षकमा 1,000 बजेट छुट्याइएको छ। यसै गरी अन्य जिल्लाका लागि पनि 1,000 बजेट छुट्याइएको छ, जुन बजेट निकै न्यून हो। सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले औलो रोगको सर्भिलेन्समा 1,000 बजेट छुट्याएर केही पनि नहुने बताउनु भएको छ। उहाँले एक व्यक्तिमा औलो रोगको संक्रमण फैलिएमा त्यसले अन्यमा पनि सार्ने भएकाले उक्त बजेट निकै न्यून भएको बताउनुभयो। डाक्टर अवस्थीले महामारीजन्य रोगको कुनै सीमा नहुने भएकाले पर्याप्त बजेट आवश्यक पर्ने बताउनु भएको छ। यता प्रदेश सरकारले भ्रष्टाचार र लुट मच्याउने गरी बजेट ल्याइएको भन्दै रातो किताब नै जलाएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बजेटमाथि टिप्पणी गर्न समेत लाज भइसकेको बताएको छ। काङ्ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले महामारीजन्य रोगका लागि प्रदेश सरकारले 1,000 र 5,000का दरले छुट्याएको बजेटमाथि टिप्पणी गर्नु लज्जाबोध भएको बताउनु भएको छ। उहाँले सरकारले गैर जिम्मेवारीपन देखाएर आफ्नो हैसियत देखाएकाले उक्त विषयमा धेरै टीका टिप्पणी नगर्ने बताउनु भएको छ। उहाँले काङ्ग्रेसले यसै कारण रातो किताब जलाएको समेत बताउनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्षी दलहरूले चर्को आलोचना गरिरहेका छन्। सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दलले आलोचना गरेका हुन्। आज नेपाली काङ्ग्रेस डनेन्द्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सभापति एवं प्रदेश सांसद कर्ण बहादुर मल्लले प्रदेश सरकारले आफ्ना कार्यकर्तामुखी बजेट ल्याएको टिप्पणी गर्नुभएको छ। सरकारले आफ्ना कार्यकर्तालाई ध्यान दिएर वितरणमुखी बजेट ल्याएको उहाँको आरोप छ। उहाँले सुदूरपश्चिमका जनताले अपेक्षा अपेक्षा गरे अनुसारको बजेट नआएको र यो बजेटले द्रुत गतिको विकासको चाहनालाई पर धकेलिदिएको समेत बताउनुभयो। उहाँले प्रदेश सरकारले 1,000 देखि 90,000 सम्मका 300 योजना बनाएको समेत पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको छ। सरकारले ल्याएको बजेटबाट सन्तुष्ट हुने अवस्था नरहेको उहाँको भनाइ छ। यो बजेट सुदूरपश्चिमका जनताको हितमा नभएको उहाँले दावी गर्नुभयो। प्रदेशसभा सदस्य मल्लले राज्य कोषको पूर्ण रूपमा दुरुपयोग गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको आरोप समेत लगाउनुभयो। प्रदेश सरकारले अनुचित ढङ्गले बजेट विनियोजन गरेकाले आफूहरूले रातो किताब जलाएको उहाँले जानकारी समेत दिनुभयो। पार्टीभित्र गम्भीर छलफल गरेर मात्रै रातो किताब जलाएको उहाँको भनाइ छ। सरकारले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने योजना भन्दा पनि कार्यकर्ता पोस्ने योजना बढिराखेकाले नेपाली काङ्ग्रेस संसदीय दलले रातो किताब जलाएको उहाँले बताउनुभयो। आफूहरूले सत्ता पक्षलाई पश्चिम सेती जलविद्युत आयोजनालाई लाइफलाइन बनाउन भन्दा नमानेको उहाँले आरोप लगाउनुभयो। कुल 750 मेगावाट क्षमताको सो आयोजना निर्माण गर्नको लागि यस वर्षको बजेटमा 5 अर्ब रुपियाँ छुट्याउन र केन्द्र सरकारलाई 10 अर्ब छुट्याउन भन्दा नमानेको उहाँको भनाइ छ। उहाँले प्रदेश सरकार र संसदीय सरकारले पश्चिम सेती जलविद्युत आयोजनाको बजेटमा नाम समेत नलिएको आरोप लगाउनुभयो। प्रदेशसभा सदस्य मल्लले अबको 2 वर्षमा सुदूरपश्चिम उभोगतिमा जानुको सट्टा उधोगतिमा जाने ठोकुवा गर्नुभयो। प्रदेश सरकारले विदेशी लगानी भित्र्याउनु नसक्नु, आएको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्नु, कार्यान्वयन भएको बजेट पनि दुरुपयोग भएकाले सुदूरपश्चिम उधोगतिमा जाने उहाँको ठम्मै छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ। अख्तियारले भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। भट्टराईले अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा अनियमित तरिकाले सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दै जाँदा अकुत सम्पत्ति आर्जन गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेदेखि आय आर्जन र खर्च तथा लगानीको विश्लेषण गर्दा उनले 1,14,91,151 आमदानी गरेको पाइएको तर जग्गा खरिद, घर निर्माण, सेयर खरिद, कर्जा भुक्तानी, कर भुक्तानी, अध्ययन खर्च तथा विभिन्न ब्याङ्कमा रहेको मजदात समेत गर्दा 3,14,79,691 रुपियाँ आमदानी गरेको देखिएको छ। भट्टराईको 2,08,540 रुपियाँ 82 पैसाको स्रोत नखुलेको पाइएको अख्तियारले जनाएको छ। खर्च तथा लगानीको स्रोत नखुलेपछि गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले आज सोमबारका दिन विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। अख्तियारले भट्टराईबाट 2,08,540 रुपियाँ बराबरको बिगो माग दावी गर्दै प्रचलित कानुन बमोजिम कारवाहीको माग गरेर विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटप्रति वडा नम्बर 3 का जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। आफूहरूले वडाबाट पठाएका योजनाहरू नीति तथा कार्यक्रममा नसमेटेको र वडालाई उपेक्षा गरेर बजेट ल्याएको 3 नम्बर वडाका जनप्रतिनिधिको गुनासो छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 3 का वडाध्यक्ष बल बहादुर एयरले आफूले वडाबाट छनौट गरेर पठाएको योजना नीति तथा कार्यक्रममा नसमेटेको बताउनुभयो। साथै बजेट विनियोजन गर्दा सबै क्षेत्र 3 नम्बरलाई उपेक्षा गरेको उहाँको भनाइ छ। वडा नम्बर 3 कै महिला वडा सदस्य पार्वती देवी सिंहले वडाको बजेट कम आएको र योजनाहरू काटेर दिएको भन्दै आपत्ति जनाउनुभयो। अन्य वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले भने बजेट सकारात्मक रहेको बताएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर 15 का वडा अध्यक्ष फुलराम चौधरीले नीति कार्यक्रम तथा बजेट नगरवासीको हितमा रहेको बताउनुभयो। बजेट ल्याउने शैली आधुनिक रहेको भन्दै उहाँले बजेट नगरपालिकाको आधुनिक बजेट ल्याउने शैली आधुनिक रहेको भन्दै उहाँले बजेट नगरवासीको हितमा रहेको बताउनुभयो। नगरपालिकाको नीति तथा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट समग्रमा राम्रो रहेको उहाँको भनाइ छ। वडा नम्बर 8 का वडा अध्यक्ष नारायण प्रसाद बडालले आफूहरूको योजना समेट्ने गरी नीति कार्यक्रम तथा बजेट आएको प्रतिक्रिया दिनुभयो। बजेटको प्रभावकारिताका लागि गहन छलफल गरेर थप प्रभावकारी बनाई पारित गरिने उहाँको भनाइ छ। धनगढी उपमहानगरपालिकाले बजेट विनियोजन गर्दा प्रत्येक वडाहरूलाई 50 लाखसम्म समान रूपमा बजेट विनियोजन गर्ने विगतकै परिपाटीलाई निरन्तरता दिएको छ। त्यसपछि जनसङ्ख्याका आधारमा 40, भूगोलका आधारमा 20 र राजस्व सङ्कलनको अवस्थालाई हेरेर 20% बजेट वडाहरूलाई विनियोजन गरेको जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर 2 ले चालु आर्थिक वर्ष सकिन करिब थोरै समय बाँकी रहेको बेला 95% बजेट खर्च गरेको जनाएको छ। चालु आर्थिक वर्षमा कुल 84 लाखको बजेट ल्याएको वडा नम्बर 2 ले हालसम्म करिब 95% खर्च गरिसकेको वडा नम्बर 2 का वडाध्यक्ष डम्बरसिंह कार्कीले बताउनुभयो। पुँजीगत तर्फको बजेट भने केही खर्च हुन बाँकी रहेको वडाध्यक्ष कार्कीले बताउनु भएको छ। वडा नम्बर 1 ले भने करिब करिब सम्पूर्ण बजेट नै खर्च गरिसकेको जनाएको छ। चालु आर्थिक वर्षका लागि ₹72 लाखको बजेट ल्याएको वडा नम्बर 1 ले पुँजीगत तर्फ 65 लाख बजेट विनियोजन गरेको थियो। वडा नम्बर 1 ले चालु आर्थिक वर्षमा मुख्य गरी पूर्वाधार निर्माणमा नै बजेट खर्च गरेको वडा नम्बर 1 का वडा सचिव प्रेमबहादुर विष्टले जानकारी दिनुभएको छ। वडा नम्बर 1 ले मुख्य रूपमा सडक निर्माण मर्मत सम्भार लगायतमा खर्च गरेको उहाँले बताउनुभयो। अहिले पनि वडा नम्बर 1 मा रहेको शुक्ला फाटा एफएमको कार्यालय नजिकैको सडकमा ग्राभेल हाल्ने काम भइरहेको छ, जसका लागि वडा नम्बर 1 ले ₹22 लाख बजेट विनियोजन गरेको छ। टेन्डर प्रक्रियाबाट ठेक्कामा गएको र अहिले ग्राभेल हाल्ने काम भइरहेको वडा नम्बर 1 को वडा कार्यालयले जनाएको छ। तर यता वडा नम्बर 1 का केही वडावासीहरूले भने बर्सातसँगै सडकको मर्मत कार्य र ग्राभेल हाल्ने काम सुरु भएकाले सडकको दिगोपनामा प्रश्न उठाएका छन्। उनीहरूले वडाले बजेट सक्नेकै लागि असारको पनि मध्यतिर आएर सडकमा ग्राभेल हाल्ने काम गरिरहेको बताएका छन्। वडा नम्बर 1 का वडा सचिव बहादुर विष्टले भने सो सडकमा ग्राभेल हाल्न तथा मर्मत सम्भारका लागि वडाले पहिले नै बजेट विनियोजन गरेको भए पनि बीचमा मुद्दा परेकाले केही समय लागेको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा आउने उजुरीहरू अधिकांश मिलापत्रमा टुङ्गिने गरेका छन्। बढीजसो उजुरीहरू श्रीमान श्रीमतीको झैझगडा सासुबुहारीको कलहका आउने गरेकाले उनीहरूको आउने पिँढीमा नकारात्मक असर नपरोस् भन्नका लागि प्रहरीले उनीहरूको मिलापत्र गर्ने गरेको बताएको छ। महिला सेलमा महिला हिंसाका उजुरीहरू दैनिक 5-10 वटासम्म आउने गरेका छन्। तर ती उजुरीहरू मिलापत्रमै टुङ्गिने गरेका छन्। यसरी उजुरी दिनेमा प्राय गरिब महिलाहरू हुने गरेको महिला सेल कैलालीले जनाएको छ। आर्थिक अवस्था मजबुत भएकाहरू इज्जत र सम्मानमा ठेस भन्दै हिंसा सहेर बस्ने गरेको बताइएको छ। महिला अधिकार कर्मीहरूले भने मिलापत्रका कारण महिलाहरूले थप हिंसा सहनु परेको गुनासो गरेका छन्। थप जानकारी सुनौ यो रिपोर्टबाट।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा आएका महिला हिंसाका अधिकांश उजुरीहरू मिलापत्र हुने गरेका छन्। पीडित र पीडक पक्ष दुवैलाई सम्झाएर उनीहरूको मिलापत्र गर्ने गरेको बताइएको छ। आर्थिक वर्ष 2072-73 परेका 185 उजुरीमा 105 उजुरीमा मिलापत्र गरिएको छ। 20 जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ। आर्थिक वर्ष 2073-74 परेका 197 उजुरीमा 132 उजुरीमा मिलापत्र गरिएको छ। 22 जनालाई सम्बन्धित निकाय पठाइएको छ। यस्तै आर्थिक वर्ष 2074-75 परेका 173 उजुरीमा 113 उजुरीमा मिलापत्र गरिएको छ, जसमा 23 जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ। चालु आर्थिक वर्ष 2075-76 अहिलेसम्म परेका 64 उजुरीमा 39 उजुरी मिलापत्रमै टुङ्ग्याइएको छ। 12 जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ। 6 जना सम्पर्कमा नै आएका छैनन्। महिला सेलमा आउने सामान्य घटनाहरू अधिकांश मेलमिलाप गरेर पठाउने गरेको महिला सेलका असै खेमराज पन्त बताउनु
जघन्य प्रकृतिका जस्तै रेपका होइन मानव बेचबिखनका अन्य ज्यान मार्ने खालका घटनाहरू अथवा चाहिँ सार्वजनिकमा मुद्दा दर्ता हुने खालका घटनाहरू महिला तथा बालबालिकाहरूमा घट्छन् अथवा चाहिँ बाल श्रमका घटनाहरू आउँछन्। यिनीहरूलाई चाहिँ हामीले मुद्दा दर्ता गर्ने गरेछौँ। घरमा चाहिँ सामान्य श्रीमान श्रीमतीको झगडा सासु बुहारीको झगडा जसले गर्दा मुद्दा दर्ता गर्दाखेरि उसको घरबारै बिग्रिने समस्या आउँछ। त्यस्ता मुद्दाहरू आएपछि हामी दर्ता गरेर पनि हामी 1 महिनासम्म मिलापत्रका लागि प्रयास गर्छौँ।
प्रवृत्तिको घटनालाई मात्र अनुसन्धान गरेर मुद्दा चलाइने गरेको बताउनुहुन्छ। विवाद 2 व्यक्ति बीच मात्र हुँदैन, त्यो विवादको असर उनीहरूका सन्तान परिवारलाई पनि पर्ने भएकोले घरेलु हिंसाका सामान्य घटनामा मुद्दा दर्ता गरेर पनि 1 महिनासम्म मिलापत्रका लागि प्रयास गर्ने गरेको उहाँ बताउनुहुन्छ। तर महिला अधिकार कर्मीहरू भने यसरी प्रहरीले गर्ने मिलापत्रका कारण पीडित महिलाले झन बढी हिंसा पाउने गरेको आरोप लगाएका छन्। पीडितले न्यायको अपेक्षा गरेर उजुरी दिएको ठाउँका सुरक्षा कर्मीले पनि मिलापत्र गराइदिँदा पीडित महिलाले झन बढी यातना पाउने गरेको उनीहरू बताउँछन्। ओरेक नेपालकी कैलाली जिल्ला संयोजक बिनु राणा,
त्यो पनि केसको अवस्था हेरेर मिलापत्रमा जानुपर्छ मेरो भनाइ होइन। मिलापत्र गरेको केसमा झन अब थप पनि हिंसा भएको पनि हामीले देखेका छौँ होइन, जसले गर्दा महिलाहरूले चाहिँ सोसाइटी गर्नुपर्ने कुराहरू त्यो घटनाको प्रकृति हेरेर होइन मिलापत्र गर्दा चाहिँ राम्रो।
सेलमा आउने उजुरीमा बढीजसो बहुविवाह, जबरजस्ती गर्ने, मानव बेचबिखन, जाँड रक्सी खाएर श्रीमानले कुटेका, सासु बुहारीको विवादका घटना बढी आउने गरेका छन्। जनशक्ति अभावका कारण मेमिला पश्चात पीडितको बारेमा बुझ्न नसकेको स्वीकार्दै सेलका असै पन्तले केही महिलाले मेलमिला पश्चात बढी यातना पाउने गरेको हुन सक्ने बताउनुहुन्छ। जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा हुनुपर्ने जनशक्ति नभएका कारण यसो भएको उहाँको भनाइ छ।
एउटा दुःखका साथ भन्नुपर्दाखेरि हामीले मोनिटरिङ गर्न चाहिँ अलिकति हाम्रो हातबाट नसकिएको अवस्था के भनेपछि हामी यहाँ हजुरले देखिराख्नु भएको छ यति बिजी छौँ हामी। जनशक्ति हुनुपर्ने 11 जना, मसँग जम्मा 5 जना छ। 5 जनामा 1 जना बिदा छ, 1 जना बाहिर ड्युटी छ, जम्मा हामी 3 जना छौँ अहिले फिल्डमा। यहाँ झगडा भएको श्रीमान श्रीमतीलाई तपाईँको अवस्था के छ अहिले भनेर रेयर घटनाहरूमा मात्रै हामीले बुझ्न सकेका छौँ। सबै घटना हामीले त्यसरी पिछा लागेर गर्न नसकेको कारणले गर्दाखेरि यो भएको मलाई लाग्छ।
आएका अधिकांश उजुरीमा त मेलमिलापका लागि उनीहरूका आफन्तबाटै दबाब आउने गरेको उहाँ बताउनुहुन्छ। महिला हिंसा विरुद्धका कानुनहरू बनिसकेको भए पनि राजनीतिक सामाजिक जस्ता विभिन्न प्रभावका कारण बनेका कानुन समेत कार्यान्वयनमा समस्या देखिने गरेको छ। यस्ता विभिन्न प्रभावले गर्दा पीडक संरक्षित र पीडित झन पीडित बन्ने परिपाटीले पीडकलाई दुरुत्साहित गर्ने गरेको धेरैको भनाइ छ। त्यसैले प्रहरीले घटनाको बारेमा सत्य तथ्य बुझेर मात्रै मिलापत्त गर्न जरुरी छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडाय धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। महिलाहरूमाथि हुने विभिन्न किसिमका हिंसाहरूको उजुरीहरू मिलापत्रमै टुङ्गिने गरेका छन्। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
भएको कानुन त्यो कार्यान्वयन नभएको अवस्थाले पनि हो। न्याय पाउनको लागि त राज्यले साँच्चीकै पीडकलाई होइन कडा भन्दा कडा सजायको व्यवस्था गर्नुपर्छ। त्यो किताबमा नियममा होइन विधि विधानमा लेखेर मात्रै हुँदैन भन्ने मलाई लाग्दछ। पीडकलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्नुपर्छ।
घरेलु हिंसामा परेका महिलाहरूलाई न्याय दिलाउनका लागि त अब अलिकता यो सामाजिक सोच परिवर्तन हुन अनि राज्यले पनि अलिकता सक्रिय भूमिका निर्वाह गरिदिनु, भएका नीति नियमहरूलाई कार्यान्वयन गरिदिनु हुन, अलिकता प्रचार प्रसार एउटा सकारात्मक वातावरणको चाहिँ सिर्जना गरिदिएपछि हुन्छ जस्तो मलाई लाग्छ।
धेरै प्रयास गर्नुपर्छ, पीडितलाई झिकाएर राज्य पक्षले चाँडै चासो दिनुपर्छ।
मिना फर्सान रिपोर्ट गर्ने भने मेन मिलाप गराउँछ, फेरि घरै पठाउँछन्, जनयात्रा दिन्छ, नियम कडै हुनुपर्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
महिलाहरूले लजाउनु पर्दैन। तपाईँकै सहर महेन्द्रनगरमा स्त्री रोग विशेषज्ञ महिला डाक्टरद्वारा महिलाहरूका सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। जस्तै तल्लो पेट दुख्ने समस्या, गर्भ नबस्ने, पाठेघर खस्ने, महिनावारी पिसाब पोल्ने, गनाउने, सिलाउने, मासु पलाएको, सिस्ट आएको, पाठेघरमा घाउ र मासु पलाएको, फिब्रोइड भएको, गर्भपतन भइराख्ने, स्तनमा मासु पलाउने, गाँठागुठी भएको, रगत आउने, पाक्ने समस्या, ढाड दुख्ने समस्या लगायत सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ। डाक्टर नाजमी अन्सारी, एनएमसी नम्बर 5501, केयु, नेपालगञ्ज मेडिकल कलेज। डाक्टर आउने मिति यही असार 9 गते सोमबारका दिन। सम्पर्क स्थान विष्ट हेल्थ केयर क्लिनिक एन्ड मेडिकल हल, महेन्द्रनगर गल्ली नम्बर 1 अस्पताल रोडमा विष्ट डेन्टल सँगै जोडिएको। सम्पर्क नम्बर 9810607600 र 9840585513। समयमै आफ्नो नाम दर्ता गराई उपचार सेवा लिनुहोस्।
यो हेयर कलर गर्न कति गाह्रो छ, थोरै हेल्प गर न।
तिमी पनि के सजिलो कामलाई पनि गाह्रो पार्छौ। इन्डिका इजीले आफै गर न।
इन्डिका इजी
यसलाई शाम्पू जस्तै कपालमा अप्लाई गर अनि 10 मिनट पछि पखाल। यति सिम्पल छ अनि सेफ पनि, यसमा अमोनिया छैन।
इन्डिका इजी हेयर कलर, सुपर फास्ट, सुपर इजी।
स्वावलम्बी काम
कमाइन्छ राम्रो दाम।
रिलायबल नेपाल लाइफ इन्सुरेन्सको एजेन्सी म्यानेजर भई महिनामा लाखौं कमाउन सकिन्छ। एसएलसी वा सो भन्दा माथिको शैक्षिक योग्यता र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास छ भने रिलायबल नेपाल लाइफ इन्सुरेन्सको एजेन्सी म्यानेजर बन्न सक्नुहुन्छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्सको एजेन्सी म्यानेजर भई काम गर्न इच्छुक हुनुहुन्छ भने
सम्पर्क गर्नुहोस्।
फोन 9852174209, मिस कल, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ।
Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar, Kathmandu.
Oi Sarita, यसपाला कपी कहाँबाट किन्ने हो?
किन चिन्ता गर्छौ? हाम्रै कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि। त्यहाँ त अत्याधुनिक मेसिन द्वारा आफ्नै उद्योगमा तयार पारेका कापी र कागज पाइन्छन्।
अनि के सस्तो पनि छ त?
एकदमै, अरू कापीहरूको तुलनामा सस्तो अनि सुलभ पाइन्छ।
अनि हामीले कहाँबाट पाउने कापी?
दह स्कुलको पश्चिम कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि, हो त्यही सम्पर्क गर न।
प्रोप्राइटर अनिरुद्र जोशी, फोन नम्बर 091-550-759। नर्सरीदेखि कलेज सम्मका कापी उत्पादनका साथै स्टेसनरी सम्बन्धी सम्पूर्ण कापी अनि कागज थोक तथा खुद्रा मूल्यमा उपलब्ध छ।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिमका नदी तथा खोलामा आज बाढी आउने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमानको सूचना जारी गर्दै सुदूरपश्चिमको चुरे र तराईबाट बहने साना नदी जलाधारहरूको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा भई ससाना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको हो। महाशाखाले जारी गरेको पूर्वानुमान सम्बन्धी सूचनामा आज विशेष गरी पूर्व र मध्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका माध्यमिक तहका बालबालिकाहरूलाई आजदेखि दुर्व्यसन, प्रजनन स्वास्थ्य र नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण तालिम दिन थालिएको जनाइएको छ। उपमहानगरपालिकाको उपमेयर संघ किशोर किशोरी कार्यक्रम अन्तर्गत ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक धनगढीले अभिमुखीकरणको आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख निर्भबहादुर ओडले किशोर किशोरीहरू अभिभावकहरूका मात्रै नभएर देशको भविष्य तथा सपना भएको बताउनुभयो। किशोर किशोरीहरूलाई दुर्व्यसन, प्रजनन स्वास्थ्यका विषयमा जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख ओर्दे बताउनुभयो। साथै उहाँले यी विषयहरूमा जानकारी नभएका कारण धेरैजसो किशोर किशोरहरूको भविष्य नै सङ्कटमा पर्ने गरेको बताउनु भएको छ। हरेक समाजको संवाहक किशोर किशोरी नै भएकाले समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिन समेत नगर प्रमुखले किशोर किशोरीहरूसँग आग्रह गर्नुभयो। धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले किशोर किशोरी नै भविष्यका कर्णधार भएको बताउनुभयो। भोलिका दिनमा यो देश हाँक्ने जिम्मेवारी किशोर किशोरीको काँधमा आउने बताउँदै उपप्रमुख भट्टले भविष्य सुन्दर बनाउनका लागि अहिले नै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि किशोर किशोरीसँग उपमेयर कार्यक्रमले निरन्तरता पाउने उपप्रमुख भट्टले बताउनु भएको छ। ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक कैलालीका अध्यक्ष ममता शाहले किशोर किशोरी अवस्था भनेको महत्त्वपूर्ण अवस्था भएको बताउनुभयो। किशोर किशोरी अवस्थामा रहेको गल्तीका कारण जीवनभरि पश्चाताप गर्न नपरोस् भनेर दुर्व्यसन, प्रजनन स्वास्थ्य र नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण दिन थालिएको उहाँले बताउनु भएको छ। अभिमुखीकरण कार्यक्रममा विभिन्न विद्यालयका 50 भन्दा बढी किशोर किशोरीहरूको सहभागिता रहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई विद्युतीय अपराध सम्बन्धी प्रशिक्षण दिन थालेको छ। शाही लेख स्थित वीरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागू औषध साइबर क्राइम सम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक सामग्री वितरण गरेको छ। कार्यक्रममा लागू औषधले पार्ने असर, साइबर क्राइम सम्बन्धी जानकारी दिएको जनाइएको छ। नेपाल स्काउट संघको समन्वय वीरेन्द्र माध्यमिक विद्यालय शाही लेखको विशेष सहयोगमा बैतडीका प्रमुख प्रहरी नायब परीक्षक दिल्ली नारायण पाण्डेको नेतृत्वमा उक्त प्रशिक्षण सम्पन्न भएको हो। प्रशिक्षणमा सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, वीरेन्द्र माध्यमिक विद्यालय शाही लेख बैतडीका शिक्षक नवराज पाण्डे, शिक्षिका प्रेमा बुढा एर लगायतको उपस्थितिमा नेपाल स्काउटमा आबद्ध वीरेन्द्र माध्यमिक विद्यालय शाही लेख लगायतका विभिन्न विद्यालयमा कक्षा 9 र 10 अध्ययनरत 60 विद्यार्थीहरूको सहभागिता रहेको थियो।
यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडीले बैतडीभरि गाजा नष्ट अभियान सुरु गरेको छ। गाँजा खेतीबाट चरेस उत्पादन हुने र यसले समाजमा विकृति फैलाउने भएकाले गाँजा खेती नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातरीले जानकारी दिनुभयो। कतिपय ठाउँमा गाँजा खेती गरिएको भेटिएको र कतिपय ठाउँमा आफै गाँजा उम्रेकाले नष्ट गर्ने अभियान थालिएको हो। बैतडीका सबै प्रहरी युनिटबाट प्रहरी घटाएर गाँजा नष्ट गर्ने अभियान सुरु गरिएको छ। गाँजा खेती नष्ट गर्ने क्रममा प्रहरीले स्थानीयसँग अन्तर्क्रिया समेत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। गाँजा खेतीले समाजमा पार्ने प्रभावका विषयमा जानकारी दिने काम समेत भइरहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय माथतका युनिटबाट प्रहरी टोली खटाएर गाँजा खेती नष्ट गर्ने अभियान जारी रहेको हो।
अब केही राष्ट्रिय खबर। नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन्। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्त रूपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरू बन्द गराएको हो। बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरू रहेका छन्। महासंघका अनुसार सोमबार आज अपराह्न 3 बजेदेखि मंगलबार दिउँसो 3 बजेसम्मका लागि च्यानलहरू बन्द हुनेछन्। विज्ञापन रहित च्यानलको प्रसारण भने नरोकिएको महासंघले जनाएको छ। विज्ञापन ऐन 2076 को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरूले 24 घण्टाका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरू बन्द गराएका हुन्। नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापन रहित क्लिन फिल्ड अनिवार्य हुने प्रावधान सहित विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा छलफलको क्रममा रहेको जनाइएको छ।
परराष्ट्र मन्त्री प्रदीप गेवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन यथाशीघ्र हुनुपर्छ भन्नेमा नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयको वार्षिक विनियोजनमाथि संसदमा उठेका प्रश्नको जवाफ दिनुहुँदै आजको प्रतिनिधि सभा बैठकमा मन्त्री गेवालीले सार्क शिखर सम्मेलन यथाशीघ्र हुनुपर्छ भन्नेमा नेपाल प्रतिबद्ध रहेको बताउनु भएको हो। उहाँले अध्यक्षको नाताले नेपालले सार्क शिखर सम्मेलन गर्नका लागि पहल गरिरहेको बताउनुभयो। संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिन जेनेभा गएका बेला सार्क मुलुकका प्रतिनिधिसँग यसका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो।
अब खेल खबर। कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता वर्षाको कारण प्रभावित बनेको छ। आइतबारबाट निरन्तर भइरहेको वर्षाले कपका 3 खेल प्रभावित भएका छन्। आज हुने भनिएको एपिएफ र प्रदेश नम्बर 5 बीचको पहिलो खेलका दुवै टोली अङ्क बाँड्न बाध्य भएका छन्। प्रतियोगिताका टेक्निकल प्रमुख विनय कुमार झाले निरन्तर भइरहेको वर्षाको कारण खेल प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार वर्षाका कारण प्रतियोगिताका 4 खेल प्रभावित भएका छन्। यस्तै आज नै तय गरिएको प्रदेश नम्बर 1 र प्रदेश नम्बर 3 बीचको खेल पनि हुन सकेन। वर्षाले खेल अवरुद्ध बनेपछि दुवै टोलीले 1-1 अङ्क बाँडेको टेक्निकल प्रमुख झाको भनाइरहेको छ। मंगलबार अङ्क तालिकाको शीर्ष स्थानमा रहेका अन्तिम 4 टिमबीच खेल हुने आयोजकले जनाएको छ। आइसिसी विश्वकप क्रिकेटको 31 खेलमा आज बङ्गलादेश र अफगानिस्तान बीच खेल भइरहेको छ। अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। अहिलेको ताजा अवस्था अनुसार बङ्गलादेशले 48.5 ओभरमा 6 विकेटको क्षतिमा 253 रन बनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि न्यून बजेट विनियोजन।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्षी दलद्वारा चर्को आलोचना।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा विरुद्ध मुद्दा दायर।
सुदूरपश्चिमका नदी तथा खोलामा आज बाढी आउने सम्भावना भएकाले सतर्क रहन आग्रह।
जिल्ला प्रहरी कार्यालय बैतडीद्वारा गाजा नष्ट अभियान सुरु।
सार्कको शिखर सम्मेलन यथाशीघ्र हुनुपर्ने परराष्ट्र मन्त्री ज्ञावलीको भनाई।
र विश्वकप क्रिकेटमा बङ्गलादेश र अफगानिस्तान भिड्दै। हस्त समाचार बुझ्न सकिन्छ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन उचाजीलाई विशेष धन्यवाद।